कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
आजको कृषि संवादमा हामी दशैं तिहार छठ नेपाल सम्बत चाडबाडहरूको मुखमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढ़ाएको सक्रियता, नेपालमा खाद्य सुरक्षा तथा गुणस्तरको विद्यमान अवस्था, खाद्यसँग सम्बन्धित नीति ऐन र नियम तथा पोषण लगायतका सन्दर्भहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि कृषि संवादमा हुनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डाक्टर मतिना वैद्य जोशी। यहाँलाई कृषि संवादमा स्वागत छ।
धन्यवाद।
संवाद थालनी चाहिँ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एउटा लामो समयदेखि वर्षभरि एक किसिमले चाहिँ सक्रिय भइ नै रहन्छ, तर यो चाडबाडहरूको मुखमा चाहिँ यसले अलिकति सक्रियता बढाउँछ। यति बेलाको तपाईँहरूको सक्रियता कस्तो छ?
हाम्रा उपभोक्ताहरूलाई चाहिँ खाद्य प्रविधि गुण नियन्त्रण विभागले स्वच्छ र गुणस्तरीय खाद्य वस्तु पाउनुपर्ने जुन संविधानले दिएको मौलिक हक अन्तर्गत रहेको एउटा हक हो यो। अहिले हाम्रो महान चाड तिहार छठ लगायतका पर्वहरूको चाहिँ श्रृङ्खला शुरू हुन लागिरहेको अवस्था छ। यतिखेर विभिन्न खाद्य सम्बन्धी गतिविधि पनि धेरै हुन्छ। दशैं तिहार भनेपछि नै यो खाद्य वस्तुहरूको उपभोग गर्ने एउटा चाडबाडको रूपमा रहेको छ। दशैंमा हामी अत्यधिक मात्रामा माछा मासु लगायतका परिकारहरू बनाएर खान्छौँ भनेदेखि तिहारमा मिठाई फलफूलको बिक्री अत्यधिक भइरहेको हुन्छ र मरमसलाहरूको पनि बिक्री वितरण भइरहेको हुन्छ। किनभनेदेखि मानिसहरूले आफ्नो घरमा पाहुनाहरू बोलाउने र त्यसै गरेर उपहारको रूपमा पनि यी वस्तुहरूको प्रयोग भइरहेको हुन्छ र वर्ष दिनभरिको लागि गाउँघरमा पनि मरमसलादेखि लिएर खाद्यान्न माछा मासु लगायतका परिकारहरू पकाएर खाने भएको हुँदाखेरि ट्रान्जेक्सन असाध्यै धेरै हुन्छ र यतिखेर चाहिँ अत्यधिक मात्रामा वर्ष दिनभरिको कमाइ जोगाएर र यसरी चाड मनाउने हुँदाखेरि केही अनैतिक कामहरू पनि हुन सक्ने हुनाले विभागले यस बेला विशेष सक्रियता अप्नाउने गरेको छ र खाद्य प्रविधि गुण नियन्त्रण विभाग यसै गरेर वाणिज्य विभागले पनि उपभोक्ता अन्तर्गत ऐन अन्तर्गत उहाँहरूले पनि संयुक्त अनुगमनहरू गरिरहेको अवस्था छ र विभागले आफ्नै विभाग र मातहतका सातवटा प्रदेशमा भएका आठवटा कार्यालयहरू छन् उहाँहरू पनि अनुगमनको लागि खटिराख्नु भएको अवस्था छ। त्यसै गरेर 22 डिभिजनल कार्यालय छ जसको चाहिँ कार्यक्षेत्र अहिले हामी यहाँ काठमाडौँ भ्यालीको कुरा गर्ने हो भनेदेखि काठमाडौँ डिभिजनल कार्यालय पनि रहेको छ र विभाग स्वयं विभाग आफैले चाहिँ यसमा सक्रियता जनाएर अहिले राजमार्गका होटलहरू पनि निरीक्षण गरिरहेका छौँ। त्यसै गरेर होलसेल रिटेलर डिस्ट्रिब्युटरका पसल पसलहरूमा पनि संयुक्त अनुगमनहरू चाहिँ भइरहेको अवस्था छ। मुख्यतया हामीले अहिले चाहिँ ध्यान दिइरहेका कुराहरू चाहिँ म्याद नआएका खाद्य वस्तुहरूको बिक्री वितरण भइरहेछ कि भनेर उनीहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याइरहेछौँ। त्यसै गरेर होटल रेस्टुरेन्टहरूमा किनभने यो अवस्थामा धेरै मानिसहरूको आवत जावत हुन्छन्, बाहिर जिल्लामा रहेका जसको काठमाडौँ उपत्यकामा घर छ उहाँहरू पनि आइरहेको हुन्छ। त्यसै गरेर उपत्यकाबाट पनि अत्यधिक मात्रामा आफ्नो गाउँघरमा मनाउन जाने चलन रहेको छ र यो अवस्थामा राजमार्गमा भएका होटलहरूमा खानाहरू खानुपर्ने हुन्छ, बाध्यता पनि छ र त्यहाँ यतिखेर चाहिँ कुनै खालको चाहिँ यस्तो कैफियत नहोस् भनेर पनि हामीले सजगता अप्नाउनको लागि यहाँ हामीले भदौको मध्यबाट हामीले चाहिँ अनुगमनहरू थालिसकेका छौँ र यसको लागि डिभिजन कार्यालयहरू पनि खटिरहेको छ। उहाँहरूले चाहिँ होटल निर्देशिका बमोजिम स्वच्छता गुणस्तर कायम छ छैन भनेर अहिले बिदाको दिनमा पनि हामीले खटाइरहेको अवस्था छ।
जस्तो चाडबाडहरू सुरु हुने एउटा मौकामा यो खाद्य वस्तुको मिसावट हुने, अखाद्य वस्तुको चाहिँ बिक्री वितरण हुने, चर्को मूल्य असुल्ने, अघि यहाँले भनेको जस्तो चाहिँ सडे गलेको खानेकुरा खुवाउने, राजमार्गहरूमा विभिन्न कुराहरू हुने, यस्तो जुन कुराहरू छ नि, जस्तो यो बिदाको समय भएको हुनाले कति प्रभावकारी रूपमा चाहिँ बजारको अनुगमन नहुने हो कि भन्ने एउटा चिन्ता के?
यो दशैं तिहारको छेकोमा चाहिँ बिदाको दिनमा हामीले चाहिँ गर्छौँ र आवश्यकता पर्यो भने अनकल ड्युटीमा भनेर कतै त्यस्तो चाहिँ केही कैफियतहरू आउला कुनै गुनासो उजुरी पनि सम्बोधन हामी गर्छौँ र हामीले सूचना पनि प्रकाशन गरेका छौँ। त्यसरी उपभोक्ताहरूलाई र अन्य निकायहरूले पनि त्यस्तो कुनै खालको कैफियत पाएमा देखिन्छ विभाग र विभाग मातहत रहेका कार्यालयहरूमा सूचनाहरू हामीलाई दिनुहुन र हामीले चाहिँ उजुरी चाहिँ 24 घण्टाभित्रमा तत्कालै हामी सम्बोधन गर्ने पनि व्यवस्था रहेको छ.
जस्तो यो उजुरीको लागि चाहिँ केही तुरन्तै उजुरी गर्न मिल्ने केही व्यवस्था गर्नुभएको
छ? यहाँले चाहिँ वेबसाइटमा पनि फोन नम्बरहरूको व्यवस्था छ, हामीले चाहिँ पत्र पत्रिकामा पनि व्यवस्था गरेका छौँ. अब हामीसँग भएको बजेट अनुसार हामीले राखेका छौँ. अब त्यस्तो कुनै कैफियतहरू पाउनुभयो राजमार्गका कुनै होटलहरू अथवा चाहिँ कुनै पसलहरूमा यसरी मिस आउट गरेर होइन खाना अयोग्य वस्तुहरू चाहिँ बेचिराखेको पाइएमा हामी तुरन्त कारवाही गर्छौँ.
खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले चाहिँ नीतिगत रूपमा सम्पादन गर्दै आइरहेका कामहरू के हुन्?
हजुर, हामीले चाहिँ मूलतया खाद्य प्रविधि गुणनियन्त्रण विभागले चाहिँ दुईवटा ऐन चाहिँ कार्यान्वयन गरिरहेको अवस्था छ. यो विभाग अब कृषि मन्त्रालय अन्तर्गत रहेको 3 विभाग मात्रै एउटा रहेको छ र हामीले हेर्ने भनेको चाहिँ खाद्य ऐन 2023 र दाना ऐन 2033 दुईटा चाहिँ कार्यान्वयन गरिरहेको अवस्था छ. र यसको लागि चाहिँ खाद्य ऐन कार्यान्वयन गर्दाखेरि चाहिँ किन जरुरी पर्यो त, यो उपभोक्तासँग कसरी यो रिलेटेड भयो भन्ने कुरा म अलिकति राख्न चाहेँ. खाद्य ऐनले के भन्छ भन्दाखेरि कुनै पनि खाद्य वस्तुको उत्पादन र बिक्री वितरण गर्नु अगाडि चाहिँ सम्बन्धित उद्योगीले चाहिँ खाद्य उद्योगबाट लाइसेन्स लिनुपर्छ, जसलाई अनुज्ञापत्र भनिन्छ. र त्यो अनुज्ञापत्र लिँदाखेरि चाहिँ उसले केही मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ. जुन मापदण्ड चाहिँ जनस्वास्थ्यसँग रिलेटेड हुन्छ, उसले चाहिँ भोलि गएर त्यहाँ कुनै कन्टामिनेसन नहोस्, उसको स्रोतको सुनिश्चितता होस्, उसले कहाँबाट कच्चा पदार्थ ल्याउँछ, कुन कच्चा पदार्थ कुन विधिबाट कस्तो प्याकेजिङमा गर्छ र कस्तो ठाउँमा त्यो कच्चा पदार्थको भण्डारण गर्नुपर्ने अनुसारको मापदण्ड अनुसारको वैज्ञानिक तौरको छ कि छैन र तयारी कुनै वस्तु चाहिँ खाद्य वस्तु तयार भइसकेपछि बजारमा उपभोक्तासम्म पुग्दाखेरि कस्तो अवस्थामा पुग्नुपर्ने हो. जस्तै दुधको कुरा गर्ने हो भने कच्चा दुधमा यसमा चाहिँ मिसावट भएको हुनु भएन, यसमा चाहिँ सोडाहरूको प्रयोग भएको, दुध नफटाउनको लागि सोडाको प्रयोग भएको हुनु भएन, मैले एक्जाम्पल मात्रै दिएको. त्यसै गरेर दुधको चाहिँ टोटल सलिड बढाउनको लागि चिनीहरू मिसावट गर्ने, कतिले चाहिँ अब युरियाहरू मिसाउने भनेर अब भारत लगायतको देशहरूमा पनि व्यापक सुनिन्छ, नेपालमा चाहिँ त्यो चाहिँ भेटेको छैन. तर यो प्रकारको चाहिँ अब बर्खा बेलामा गर्मी बेलामा चाहिँ दुध चाँडो फाट्छ, नफाट्नको लागि चाहिँ यसरी विभिन्न खालको केमिकलहरू पनि प्रयोग भएको पाइएको हुनाले त्यो टेस्टहरू गरेको हुनु पर्यो र त्यसमा पनि पानीहरू मिसाएर ल्याउने होइन. अनि त्यो हुँदाखेरि चाहिँ अब गाईको दुध छ भने त्यसमा कति फ्याट चाहिँ हुनु पर्यो, एसएनएफ कन्टेन्ट कति हुनु पर्यो, यी सबै कुराहरू गाँसेको छ. र त्यस पछाडि पास्चराइज गरेर प्याकिङ गरिसकेपछि पनि र 4 डिग्री सेन्टिग्रेडमा नै उपभोक्तासम्म पुर्याउनु पर्ने व्यवस्था छ. र यी सबै पुरा गरेको अवस्थामा के हुन्छ त भन्दाखेरि दुधमा हुन सक्ने जुन चाहिँ प्याथोजेनहरू छन् होइन, रोगव्याधि हामीलाई चाहिँ फुड पोइजनिङहरू हुन सक्ने, इन्टोक्सिकेसनहरू हुन सक्ने, ती जीवाणुहरूको चाहिँ ग्रोथ हुन पाउँदैन. त्यसैले कानूनहरू चाहिँ कसरी बनेको छ भन्दाखेरि उपभोक्ताको स्वास्थ्यलाई ख्यालमा राखेर बनाया हुन्छ. अब अर्कोतिर चाहिँ अब ठगीहरूको पनि कुराहरू आउँछ, जस्तो फ्याट 3% हुनुपर्छ भन्यो भने त्यो फ्याट 3%ै हुनु पर्यो नि, किनभने घिउ त पैसा हो नि त होइन. त्यसैले अब त्यसले चाहिँ 2.5 मात्र राख्ने अथवा 2.9 पनि हाल्न पाइँदैन, 3 भनेपछि मिनिमम 3 नै मेन्टेन गरेको हुनु पर्यो. यो चाहिँ ठगीसँग चाहिँ रिलेटेड कुराहरू भयो. न्यून गुणस्तर भयो, तोकिएको गुणस्तर भन्दा कम हुनु हुँदैन, यसरी चाहिँ हामीले चाहिँ काम गरिरहेको अवस्था छ. यसै गरेर हामीले दानाको पनि काम गर्छौँ. जस्तो पशु दानामा अहिले हामीसँग कुखुराको दाना छ, ब्रोइलर र लेयरको दानाको मापदण्डहरू निर्धारण भइसकेका छ नेपाल सरकारबाट, त्यो अनुसारको तोकिएको गुणस्तर अनुसार छ या छैन, ताकि चाहिँ त्यसमा चाहिँ त्यो खाएर चाहिँ कुखुरा अथवा पशुको चाहिँ पौष्टिकता चाहिँ त्यही अनुसार चाहिँ वृद्धि हुने, उसको चाहिँ वृद्धि हुने र उबाट मासु अथवा दुधहरू चाहिँ उत्पादन हुनुपर्ने हुन्छ. त्यसले गर्दाखेरि किसान पनि कतै ठगीमा पर्यो कि भनेर पनि गर्नुपर्ने हुन्छ अन वान ह्यान्ड, र अदर ह्यान्डमा चाहिँ हेर्दाखेरि चाहिँ फेरि अब एन्टिबायोटिकको प्रयोगहरू कुराहरू छ जुन चाहिँ अझै पनि हामीले गर्नुपर्ने कामको रूपमा रहेकै छ. त्यसै गरेर त्यसमा चाहिँ माइक्रोटोक्सिन ढुसीबाट जुन पशुहरूलाई आहारमा दिने ढुसी हुन्छ, त्यो ढुसी चाहिँ गएर दुधमा पनि त्यो ढुसीको टोक्सिन चाहिँ आउन सक्छ, उति नै डेन्जर हुन्छ, कार्सिनोजेनिक भनिन्छ, क्यान्सर कजिङ समेत छ होइन. यी सबै कुराहरू चाहिँ पनि हामी नियमन गर्छौँ. त्यसै गरेर फलफुल तरकारीहरू हामी अत्यधिक मात्रामा खानुपर्छ भनेर खाइरहेको अवस्था छ, तर त्यसमा चाहिँ पेस्टिसाइडहरू प्रयोग भएको छ भनेदेखि त्यो पेस्टिसाइड नै रेजिड्युको रूपमा अवशेषको रूपमा हामीले खाने थालीसम्म आइपुग्छ. त्यसैले त्यसमा चाहिँ रेजिड्युको मात्रा योभन्दा धेरै हुनु हुँदैन भनेर जुन चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड छ त्यसैले हामीले पनि स्ट्यान्डर्डको रूपमा लिएर अगाडि बढिरहेको कुरा पनि मैले यहाँलाई निवेदन गरेँ.
यो अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा नेपालको खाद्य सुरक्षा एवं गुणस्तरको विद्यमान अवस्था कस्तो छ?
हाम्रो कृषि विकास रणनीति जुन चाहिँ सन् 2015 लागू भएको अवस्था छ है, यहाँलाई विदित भएको कुरा हो. यसले पनि के भन्छ भन्दाखेरि चाहिँ यो दश वर्ष कार्यनीतिमा स्पष्टसँग त्यसमा किटान गरेको छ, जुन नेपाल सरकारबाट पारित भएको डकुमेन्ट हो, दस्तावेज भयो, उसले चाहिँ एउटा चाहिँ कम्प्रिहेन्सिभ फुड सेफ्टी एक्टको बारेमा चाहिँ उसले चाहिँ परिकल्पना गरेको छ। र अहिले चाहिँ हाम्रो राष्ट्रिय सभामा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी ऐन सम्बन्धी विधेयक चाहिँ अहिले त्यहाँ चाहिँ ट्याब्लेट भएर विधान समितिबाट प्रतिवेदन दिइसकेको अवस्था छ। त्यसको बुदा दफावार चाहिँ छलफल पनि भइसकेको छ। हामीले अघिल्लो आर्थिक वर्षमा त्यो मान्य ज्यूहरूले चाहिँ बोलाउनु हुन्थ्यो र श्रीमान सचिवज्यू, मान्य मन्त्रीज्यू, म आफै पनि सधैँभरि त्यहाँ चाहिँ दफावार छलफल गरेका छौँ। र यसमा चाहिँ मुख्यतया नयाँ ऐनको लागि हामीले काम गरिरहेको छ। यो नयाँ ऐन र अहिले पुरानो ऐनमा चाहिँ के फरक छ भन्दाखेरि, मैले चाहिँ कसरी हामी काम गर्दैछौँ भन्ने कुरामा राख्न चाहेन रहेछ। पुरानो ऐनले चाहिँ फिनिस प्रडक्टको बारेमा बोल्छ, होइन, कुनै पनि वस्तुको जुन चाहिँ बजारमा बिक्री वितरण गर्ने वस्तुको चाहिँ क्वालिटी यो हुनुपर्छ भनेर बोल्छ धेरै। यसरी बोल्छ भन्दाखेरि अब नयाँ ऐन चाहिँ जुन प्रस्तावित विधेयकको रूपमा रहेको छ, यसले चाहिँ प्रत्येक स्टेपमा खाद्य श्रृङ्खलाको प्रत्येक चरणमा खाद्य स्वच्छता कायम गर्नको लागि प्रत्येक सरकारवालाहरूको भूमिका के रहन्छ त, होइन, यो भूमिकालाई पनि यसमा डिस्क्राइब गरेको छ। जस्तो अहिले आएको नयाँ कन्सेप्ट चाहिँ विश्वमा चाहिँ के हो भन्दाखेरि, फिनिस प्रडक्ट एन्ड प्रडक्ट मात्रै हेरेर भएन, होइन, तपाईँले प्याकेटमा आएको दुध मात्रको क्वालिटी टेस्ट गरेर मात्र खाद्य स्वच्छताको बारेमा ग्यारेन्टी लिन सक्नुहुन्न। यसको लागि त्यो पशुलाई कस्तो खालको दाना खुवाइएको थियो, कहिले कहिले एन्टिबायोटिक दिइएको थियो, एन्टिबायोटिक दिइसकेपछि अथवा त्यसलाई कुनै रोग लागेको थियो कि थिएन, रोग लागेछ भने त्यो दुधसम्म आउँछ कि आउँदैन, आउने छ भनेदेखि त्यसलाई स्टप गर्नु पर्यो, त्यसै गरेर कुनै चाहिँ बालीमा पनि कीटनाशक औषधिहरू प्रयोग भएको छ कि छैन, अथवा त्यसमा इरिगेसनलाई कस्तो क्वालिटीको पानी दिएको छ, र त्यो पानीले गर्दाखेरि जस्तो सलादहरू होइन फलिरहेको हुन्छ, मुला गाजरहरू जमिन मुनि फल्छ, त्यसमा इरिगेसनको लागि ढल नै पुरै लगेको छ भनेदेखि त त्यहाँबाट त विभिन्न प्याथोजेनदेखि लिएर सारा ब्याक्टेरियाको त खानी नै भयो नि त, होइन, त्यसलाई कस्तो पानीमा पखालेछ, ल राम्रै खेतमा राम्रै पानी खोलाको पानी लगाएछ अरे स्वच्छ कञ्चन, तर त्यसलाई पखाल्दाखेरि कस्तो पानीले पखाले त, फेरि ल्याएर त्यहाँ बागमतीको त्यो विष्णुमतीको खोलामा होइन त्यहाँ टुकुचामा पखालेर त त्यो सफा हुँदैन, त्यसले गर्दाखेरि त फर्दर झन कन्टामिनेसन हुन्छ, होइन, यी सबै कुराहरूलाई चाहिँ प्रत्येक चरणमा नै खाद्य स्वच्छता कायम गर्नुपर्ने हुन्छ। र त्यो चरणमा गर्दाखेरि सुरक्षित उपायहरू अवलम्बन गरेका छ कि छैन त, यसमा किसानको पनि भूमिका हुन्छ, ट्रेडरको भूमिका हुन्छ, ट्रान्सपोर्टेसन गर्छ भनेदेखि धुवानीकर्ताको भूमिका हुन्छ, होइन, अब माछा मासुहरू धुवानी गर्दाखेरि कस्तो ठाउँमा काट्ने अनि कस्तो पशु बध गर्न पाइन्छ, त्यस पछाडि त्यो मासुलाई कसरी ट्रिट गर्नुपर्छ र त्यसलाई चाहिँ कसरी बेच्नुपर्छ। मासु चाहिँ पसारो लाएर टेबलमा राख्छु अनि राति राति फ्रिजमा राखेर त भएन नि, तपाईँले हेर्दाखेरि पूर्वाधारको हिसाबले ल मासु पसलमा हुनुपर्ने टाल पनि लाएछ टलक्क, ओके गुड, अनि त्यस पछाडि क्याबिन राखेको छ, होइन, ठिक छ, हो झिङ्गा पनि आउँदैन, तर दिनभरि त्यो मासुको डल्लो बाहिर राखेर देखाएर राख्ने हो कुखुरा माछा जे जे, अनि भरे राति चाहिँ त्यो फ्रिजमा राखिसकेपछि दिनभरि त्यसमा त सूक्ष्म जीवाणुको ग्रोथ भइसक्छ, होइन, झिङ्गा भन्किरहेछ, कस्तो ठाउँमा हुई थलमा छेउमा ढल बगिरहेछ त्यहाँ हुन्छ, होइन, त्यसै ठाउँमा मासु काटिरहेको हुन्छ, त्यहाँको बस्तीलाई नै दुर्गन्धित बनाइरहेको हुन्छ, रोग व्याधि फिजाइरहेको अवस्था छ। मासु कस्तो ठाउँमा काट्नुपर्छ, प्रपर बधशालामा काट्नु पर्यो र त्यस पछाडि त्यसबाट आउने वेस्टलाई पनि प्रपरली म्यानेज गरेर त्यसलाई मलको रूपमा प्रयोग गर्ने, त्यसलाई फर्दर ट्रिटमेन्ट गरेर मात्र फाल्न पाइयो नि त, होइन, यी व्यवस्था गरिसकेपछि अनि जुन चाहिँ काटेर राम्रो स्वस्थ पशु पन्छीको मासु काटेर त्यसलाई चाहिँ हामीले उपभोग गर्दा पो त हामी स्वस्थ भयौँ त।
अब यहीँनिर एउटा अर्को विषय,
हजुर,
जस्तो यो यहाँहरूसँग प्रविधि पनि जोडिन्छ, होइन,
हजुर,
खाद्य प्रविधि पनि जोडिन्छ, प्रविधिमा चाहिँ हामीले हासिल गरेको विकास चाहिँ त्यसको लेभल के हो?
एउटा चाहिँ हामी नियामक काम गर्छौँ, जुन चाहिँ खाद्य ऐन र दाना ऐनको कार्यान्वयन गर्ने जिम्मेवारीमा, अर्को पक्ष भनेको चाहिँ हाम्रो चाहिँ प्रवर्धनकारी भूमिका पनि छ, है, यहाँले भने जस्तो अब उपभोक्तालाई शिक्षा दिने काम पनि खाद्य प्रविधिको नियन्त्रण विभागको मुख्य भूमिका रहन्छ, त्यसै गरेर अब उद्योगीहरू हुनुहुन्छ, खाद्य व्यवसायहरू हुनुहुन्छ, होटल व्यवसायहरू हुनुहुन्छ जुन सेवा प्रदायकहरू हुनुहुन्छ, होइन, त्यसै गरेर ट्रेडरहरू छन्, पसलेहरू छन्, उहाँहरूलाई पनि यी कुराहरूको बारेमा ज्ञानहरू दिने काम पनि हामीले चाहिँ गरिरहेको अवस्था छ। तर त्यो चाहिँ अब विभागले अहिले त अब डिभिजन कार्यालयहरू पनि भएको हुनाले अलिक बढी तलसम्म नेटवर्क फिज्या छ, तर यसलाई चाहिँ अझै व्यापक रूपमा गर्नुपर्छ भन्ने कुरा चाहिँ अझै मैले चाहिँ महानिर्देशकको रूपमा भन्नुपर्दाखेरि चाहिँ हाम्रो चाहिँ त्यतातिर चाहिँ नेपाल सरकारले विशेष ध्यान दिनुपर्छ। किनभनेदेखि जब मानिसमा चेतना आउँछ तब उसले चाहिँ गल्तीहरू गर्दैन, जानी जानी कोही पनि कानूनमा फस्न चाहँदैन, होइन, पहिला चाहिँ उहाँहरूलाई सचेतन सचेतन बनाउनु पर्यो, ज्ञान दिनु पर्यो, होइन प्रपर टुल्सहरू प्रयोग गर्नको लागि हामीले चाहिँ अनुगमन गर्नु पर्यो। अनि त्यस पछाडि पनि केही बदमाशीहरू गर्यो भने कारवाही गर्ने कुरा त छँदैछ। अब अर्को प्रविधितर्फहरू भन्यो भनेदेखि चाहिँ हामीले खाद्य प्रविधितर्फ पनि जस्तो परम्परागत हाम्रा कतिपय प्रविधिहरू छन्, इन्डिजिनियस प्रविधिहरू छन् र यसमा हामी कल्चरल कुरामा इन्डिजिनियस टेक्नोलोजीमा हामी धेरै रिच छौँ र यसलाई प्रवर्धन गर्नको लागि विभिन्न खालको जनजातिको खाद्य पदार्थहरू के खान्छौँ त्यसलाई पनि न्युट्रिसन प्रोफाइलिङहरू गर्ने कामहरू पनि हामीले गरिरहेका छौँ र त्यसको न्युट्रिसनल भ्याल्युहरू कस्तो छ त्यसलाई डकुमेन्टेसन गर्ने, अभिलेखीकरण गर्ने, त्यसको न्युट्रिसनल भ्याल्युहरू ल्याबमा टेस्टिङहरू गर्ने र त्यसलाई कमर्सियल प्याकेजको रूपमा पनि कतिपय कामहरू भएको छ र हामीले तालिमहरू पनि गर्छौँ, खाद्य प्रविधि तथा प्रशोधन सम्बन्धी तालिम गर्छौँ।
महानिर्देशक स्वयं लाई चाहिँ एउटा प्रश्न सोद्धा उपभोक्ताका लागि पनि हित हुन्छ, जस्तो यो स्वच्छ खाद्य वस्तु चाहिँ केलाई भनिन्छ उपभोक्ताले बुझिने भाषामा?
जुन चाहिँ इन्टेन्डेड युजको लागि, जुन प्रयोजनको लागि त्यो खाद्य वस्तु बनेको छ, त्यो प्रयोजनको लागि प्रयोग गर्दा त्यसले चाहिँ जनस्वास्थ्यमा हानि हुनु भएन। अब जस्तो भनौँ दुध भनौँ न, होइन काँचो दुध ल्याइएको छ भनेदेखि त्यो काँचो दुधमा हुनुपर्ने गुण त्यसमा हुनु पर्यो, फ्याट हुनु पर्यो, एसएनएफको कन्टेन्टहरू हुनु पर्यो। तर जुन चाहिँ फिनिस प्यास्चराइज प्रडक्ट भनेर प्याकेटमा आउँछ नि त्यो चाहिँ सिधै खोलेर उपभोग गर्न सक्ने हिसाबले तयारी हुनु पर्यो। तर कतिपय चाहिँ इन्डस्ट्रीको लागि र मेटेरियलको रूपमा पनि तयारी भइरहेको हुन्छ, होइन अब जस्तो चामल भनौँ न, होइन धानबाट हामीले चामल चाहिँ मिलबाट मिलिङ गरेपछि चामल आउँछ, तर चामलमा चाहिँ अब सबै कीटाणु मुक्त हुनुपर्छ भन्ने छैन, किनभने चामललाई त हामी लगेर भात पकाएर खान्छौँ नि त, होइन त्यसै कारणले त्यसमा तर चामलमा के हुनु पर्यो त भन्दाखेरि पोकेको गुणस्तर अनुरूपमा त्यसमा ब्रोकनको मात्रा होला, त्यस पछाडि त्यसमा पेस्टिसाइड रेजिड्यूको कुराहरू खाद्यान्नमा हुनुपर्ने नहुनुपर्ने पेस्टिसाइडहरू उपस्थित हुनु भएन, होइन ढुङ्गाहरूको यतिभन्दा बढी हुनु हुँदैन, है एक दुईवटा त हुने नै भएको हुनाले अधिकतम चाहिँ योभन्दा बेसी हुनु हुँदैन भन्ने हुन्छ, त्यो हुनु पर्यो। तर कसैले चाहिँ अब इन्स्ट्यान्ट फुडहरू बनाएछ भने त्यसमा चाहिँ अब तत्कालीन रूपमा खानु उपयुक्त अवस्थामा चाहियो भनेदेखि त त्यही अनुसार चाहिँ सूक्ष्म जीवाणुहरूबाट मुक्त गरेको हुनुपर्ने हुन्छ। त्यसकारण इन्टेन्डेड युजको लागि जुन प्रयोजनको लागि भनेको छ त्यही अनुसारको प्रयोग गर्दाखेरि त्यसबाट स्वास्थ्यमा हानि हुनु भएन, यसलाई नै खाद्य स्वच्छता भनिन्छ। हजुर
हस्, कृषि संवादलाई यहाँले आफ्नो महत्वपूर्ण समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर यहाँलाई पनि धेरै धन्यवाद।
हवस् त आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश नेउपाने आज्ञा चाहन्छु। नमस्कार।